Recording in progress.
الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن يكذبوك فقد كذبت قبلهم قوم نوح وعاد وثمود وقوم إبراهيم وقوم لوط وأصحاب مدين وكذب موسى فأمليت للكافرين ثم أخذتهم فكيف كان نكير فكأي من قرية أهلكناها وهي ظالمة وهي خاوية على عروشها وبئر معطلة وقصر مشيد أفلم يسيروا في الأرض فتكون لهم قلوب يعقلون بها أو آذان يسمعون بها فإنها لا تعمى الأبصار ولكن تعمى القلوب التي في الصدور ويستعجلونك بالعذاب ولن يخلف الله وعده وإن يوما عند ربك كألف سنة مما تعدون وكأي من قرية أمليت لها وهي ظالمة ثم أخذتها وإلي المصير قل يا أيها الناس إنما أنا لكم نذير مبين فالذين آمنوا وعملوا الصالحات لهم مغفرة ورزق كريم والذين سعوا في آياتنا معاجزين أولئك أصحاب الجحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو ابھی جو آیات تلاوت کی گئیں سورۃ الحج کی آیت نمبر 42 سے 51 تک یہ ان کی ہم نے تلاوت کری ہے, اور اس کلاس میں پھر ہم ان کا ترجمہ, پھر خلاصہ تفسیر اور معارف و مسائل معارف القرآن جلد نمبر 6 سے پڑھیں گے انشاءاللہ. ٹھیک ہے, تو پیچھے جو بحث چل رہی تھی اللہ تعالیٰ نے جو جہاد کے احکامات وغیرہ مسلمانوں کے اوپر نازل فرمائے تھے تو اس کے بارے میں تفصیلی بحث ہو چکی, اور اس میں ایک اہم پوائنٹ یہ بھی تھا کہ جب جہاد کے نتیجے میں یا ہجرت کے نتیجے میں ہے نا, ہجرت جو ہے یہ بھی ایک سٹیپ ہی ہے جہاد کی طرف. ٹھیک ہے, کیونکہ جب آپ کافروں کے درمیان رہتے ہیں نا تو وہاں پہ رہ کر کے آپ جہاد نہیں کرتے. ٹھیک ہے, کہ جس ملک کے اندر آپ ہیں وہیں پہ آپ نے جو ہے وہ ایک ریبیلین سٹارٹ کر دی. ٹھیک ہے, وہیں پہ آپ نے پھٹنا شروع کر دیا ہے نا, بم باندھ کر کے پھٹنا شروع کر دیا یا جو ہے وہ تخریبی کاروائی شروع کر دی وغیرہ ہے نا. بلکہ اس کے لیے ہجرت کر کے پہلے ایک دار الاسلام کی ضرورت ہوتی ہے, دار الاسلام. ٹھیک ہے, جہاں پر کہ شریعت کے اصولوں کے مطابق زندگی بسر کی جا رہی ہو, شریعت کے اصولوں کے مطابق جو ہے جہاں پر احکامات جو ہیں وہ یعنی نافذ کیے جا رہے ہوں. ٹھیک ہے, اور حکومت جو ہے وہ مسلمانوں کی ہو. بے شک عوام الناس کی تعداد جو ہے وہ ہو سکتا ہے کہ کافروں کی زیادہ تعداد ہو. ٹھیک ہے, کافروں کی تعداد عوام کے اندر زیادہ ہو سکتی ہے, لیکن حکومت جو ہے وہ مسلمانوں کے پاس ہے. جیسے اس کی کیا مثال ہے, اس کی مثال برے صغیر پاک و ہند. ٹھیک ہے, جو انڈیا کا جو علاقہ ہے وہاں پر مسلمانوں کی حکومت رہی تھی, لیکن لوگوں کی پاپولیشن میں جو غیر مسلم تھے وہ زیادہ تھے, ہمیشہ سے ہی زیادہ تھے اور آج بھی زیادہ ہی ہیں. مسلمان ہمیشہ اقلیت میں رہے انڈیا کے اندر. ٹھیک ہے, لیکن انڈیا جو ہے چونکہ اس کے اوپر مسلمانوں کی حکومت تھی تو وہ پھر دارالاسلام کہلائے, وہ دارالکفر نہیں کہلایا. ٹھیک ہے, کیونکہ حکومت جو تھی وہ شریعت کے مطابق اپنے فیصلے کیا کرتی تھی, چاہے وہ یعنی اس کے کوالٹی جو ہے وہ ظاہر ہے خراب ہوتی گئی اوور پیریڈ آف ٹائم. جو اورنگزیب عالمگیر کے بعد سب سے بڑے پیمانے کے اوپر جو زوال آیا, اس سے پہلے بھی جو ہے یہ حالات خراب ہو چکے تھے. اکبر بادشاہ کے زمانے میں دین الہی کی شکل میں جو بہت برا اس نے کیا تھا, اور جہانگیر کے زمانے تک جو ہے وہ اس کے اثرات جو ہے وہ چلتے رہے تھے. ٹھیک ہے, لیکن پھر سے ایک ریوائیول ہو گیا تھا جہانگیر کے آخری دور میں, اور پھر شاہجہان کے دور میں, اور پھر اورنگزیب عالمگیر شاہجہان کا جو بیٹا تھا تو وہ تو یعنی اولیاء کاملین میں ان کا شمار ہوتا ہے. بہت بڑے درجے کے ولی کامل تھے اورنگزیب عالمگیر, پورے بر صغیر کے بادشاہ تھے لیکن ولی کامل بھی تھے ساتھ ساتھ. پھر ان کے بعد جو ہے نا, پھر دوبارہ سے جو ہے یہ زوال آنا شروع ہوا, تو پھر کئی سو سال یعنی ایٹ لیسٹ جو ہے وہ 200 سال یا 150 سال گزرنے کے بعد پھر جو ہے وہ مغلوں کی حکومت جو ہے وہ ختم ہونی شروع ہوئی, حتیٰ کہ ہوتے 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 بالآخر وہ صرف دہلی کے اندر محصور ہو کر کے رہ گئے, اور بہادر شاہ ظفر کے زمانے میں دہلی بھی گیا ہاتھ سے. ٹھیک ہے, تو انڈیا ایسی مثال ہے, لیکن دارالاسلام تھا تو وہاں سے پھر جو ہے نا وہ جہاد کے احکامات ہوتے ہیں. تو کہنے کا مقصد یہ سارا یہ تھا کہ ہجرت کر کے دارالکفر میں سے نکل کر کے دارالاسلام میں جانا, یہ بھی جہاد کی طرف ایک سٹیپ ہے. ٹھیک ہے, پھر اس کے بعد جب مسلمان دارالاسلام میں آ گئے تو اب وہاں پہ آ کر کے پھر جہاد کے احکامات بھی آ گئے. ٹھیک ہے, اور نبی علیہ السلام السلام نے حکم دیا کہ اب چلو کافروں سے لڑنے کے لیے. تو لیکن جب یہ جہاد ہو گیا, ہجرت ہو گئی, جہاد ہو گیا, اور ایک جگہ مل گئی, تو جگہ مل جانے کا مطلب کیا ہے؟ اس کا مطلب یہ نہیں ہے کہ آپ کو ایک ریاست مل گئی, آپ کو جو ہے وہ ایک خطہ مل گیا, آپ کو ایک زمین کا ٹکڑا مل گیا, ملک مل گیا, اب جو ہے نا آپ کیا کریں, ہر سال جو ہے وہ یوم آزادی منائیں, رائٹ, بلکہ ایک یوم آزادی نہیں منائیں, دو یوم آزادی منائیں. ٹھیک ہے, ایک کو جو ہے وہ آپ فاؤنڈیشن ڈے کہہ دیں, اور ایک کو آپ جو ہے انڈیپینڈنس ڈے کہہ دیں, اور ایک کو ہے نا, اور اس کے اندر جو ہے نا وہ آپ ملی نغمے پڑھیں, اور جو ہے وہ سڑکوں کے اوپر نکلیں, اور جھنڈیاں لگائیں, اور یہ ساری حرکتیں کریں. نہیں, اللہ تعالیٰ نے یہ جو ملک دیا ہے یہ کس لیے دیا ہے؟ کہ اقام الصلاۃ و آتوا الزکاۃ و امروا بالمعروف و نہوا عن المنکر. اسی طرح سے قرآن مجید میں اور بھی جگہوں کے اوپر یہی بات اللہ تعالیٰ نے ریپیٹ فرمائی ہے. حضرت موسیٰ علیہ السلام کے واقعے کے اندر, آپ میں سے جو لوگ سورہ اعراف کی کلاس کے اندر شامل ہوتی ہیں, خواتین کے اندر وہ کلاس چل رہی ہوتی ہے, تو اس میں موسیٰ علیہ السلام کا واقعہ ابھی ہم پڑھ ہی رہے ہیں کہ موسیٰ علیہ السلام نے اپنے قوم کو کیا کہا کہ بھائی عاقبۃ للمتقین, اور فرمایا کہ قالا, یعنی زمین جو ہے نا یہ تو اللہ کی, ان الارض للہ یورثھا من یشاء من عبادی والعاقبۃ للمتقین. اور پھر موسیٰ علیہ السلام نے کیا فرمایا کہ قالا, انہوں نے کہا, عسى ربکم ان یہلک عدوکم, ہے نا, یعنی عین قرین قیاس ہے, عن قریب جو ہے نا, یعنی عین ممکن ہے, جس طرح سے عسى کہ تمہارا رب جو ہے نا تمہارے دشمنوں کو ہلاک کر دے. ٹھیک ہے نا, تمہارے دشمنوں کو ہلاک کر دے, فرعون, موسیٰ علیہ السلام اور بنی اسرائیل کا جو دشمن تھا اس کو ہلاک کر دے. ویستخلفکم فی الارض, اور تمہیں جو ہے نا وہ خلیفہ بنا دے زمین کے اندر, یعنی تمہیں اپنا نائب بنا دے. اللہ تعالیٰ حاکمیت کس کے لیے ہے؟ اللہ تعالیٰ کے لیے. حکم کس کا چلتا ہے؟ اللہ تعالیٰ کا چلتا ہے, لیکن اللہ تعالیٰ جو ہے وہ انسانوں کو اپنا نائب بنا دیتے ہیں, ہے نا. یستخلفکم, نائب بنا دیا, کیا مطلب؟ کہ اب اللہ کا حکم انسان جو ہے نا وہ دنیا کے لوگوں کے اوپر نافذ کریں گے. ٹھیک ہے نا, اس کو کہتے ہیں خلیفہ ہونا, اس کو کہتے ہیں ریپرزینٹیٹو ہونا. ٹھیک ہے, جیسے کہ کسی ملک کا جو بادشاہ ہوتا ہے وہ ہر جگہ, ہر شہر میں, ہر سٹیٹ کے اندر, ہر صوبے کے اندر جا کر کے حکم نافذ نہیں کر رہا ہوتا, اس نے اپنے ریپرزینٹیٹوز بنائے ہوئے ہوتے ہیں. گورنر صاحب کو ریپرزینٹیٹو بنایا ہوا ہے, گورنر صاحب نے جو ہے وہ میئر صاحب کو اپنا ریپرزینٹیٹو بنایا ہوا ہے. ٹھیک ہے, تو وہ پھر حکم کو نافذ کریں گے. تو موسیٰ علیہ السلام کیا ہے, وَلَسْتَخْلِفَكُمْ فِي الْأَرْضِ, اور تمہیں جو ہے وہ اپنا خلیفہ بنا دے گا زمین کے اندر. لیکن آگے فرماتے ہیں کیوں بنائے گا, کیوں بنائے گا زمین کے اندر تمہیں خلیفہ. لِيَنْزُرَ كَيْفَ تَعْمَلُونَ, فَيَنْزُرَ كَيْفَ تَعْمَلُونَ. ٹھیک ہے نا, تاکہ وہ تم وہ دیکھے, یا پھر وہ تمہیں دیکھے گا. ٹھیک ہے, لام ہے یا فا ہے, میرے پاس صحیح سے لکھا ہوا نہیں ہے, جو حافظ صاحب اصلاح کر سکتے ہیں, کہ دیکھے وہ کہ تم اب کیسا عمل کرتے ہو, ملک ملنے کے بعد تم کیا کرتے ہو. یعنی ملک کا مل جانا یہ کوئی حتمی کامیابی نہیں ہے, یہ کوئی فائنل کامیابی نہیں ہے. فائنل کامیابی تو مرنے کے بعد ملتی ہے. ٹھیک ہے, جو جنت جہنم کا فیصلہ ہوتا ہے نا, وہاں پہ جا کر کے فیصلہ ہوتا ہے کہ کامیابی ہے کہ ناکامی ہے. دنیا کے اندر تو جو کچھ بھی ہو رہا ہے یہ سارا کا سارا ایک امتحان ہے, سارا کا سارا امتحان ہے. ٹھیک ہے, تو جو ملک ملا ہے نا یہ بھی تمہارے امتحان کے لیے تمہیں دیا گیا ہے. یہ تمہیں کوئی یعنی ہول ہڑپا اور شغل میلہ منانے کے لیے نہیں دیا گیا. بلکہ دیکھنے کے لیے کہ تم کیا کرتے ہو اب اس ملک کے ساتھ. ٹھیک ہے, تو یہی کانسیپٹ جو ہے نا دنیا کی زندگی کے ہر معاملے میں اپلائی ہوتا ہے. ہم کسی چیز کو جو ہے وہ فائنل کامیابی نہیں سمجھ سکتے اس دنیا کی, اور کسی چیز کو ہم فائنل ناکامی بھی نہیں سمجھ سکتے اس دنیا کی. سب کچھ جو ہے نا وہ ہمارے لیے امتحان ہے. آگے چلتے ہیں, جو آیات آج تلاوت کی گئی تھیں, تو فینظرو ہے نا کئی فتعملون, یا ینظرا ہے, لام کے ساتھ ہوتا تو ینظرا ہوتا. میرا تو آگے فرماتے ہیں وَإِن يُكَذِّبُوكَ, اور اگر, ان کا ترجمہ اگر سے کرتے ہیں, ان شرطیہ ہوتا ہے نا شرط کے لیے, اگر يُكَذِّبُوكَ, اگر یہ لوگ آپ کی تکذیب کرتے ہیں نا, کرتے ہیں, کذبہ یکذبو فعل مضارع استمرار کے ساتھ, اگر یہ لوگ آپ کی تکذیب کرتے ہیں نا, فقط کذبت قبلہم, تو تحقیق یہ کہ یعنی انڈیڈ ویریلی تحقیق کذبت قبلہم, جھٹلائے گئے آپ, جھٹلائے انہوں نے, بلکہ قوم پورا پڑھ لیتے ہیں, قوم نوح و عاد و ثمود, قوم نوح اور قوم عاد اور قوم ثمود, انہوں نے ان سے پہلے بھی یہ جھٹلانے والا کام کیا تھا. ٹھیک ہے, انہوں یعنی یہ جو آپ کو جھٹلا رہے ہیں, یہ کوئی پہلی قوم نہیں ہے جو کہ اپنے رسول کو جھٹلا رہی ہے, بلکہ پچھلی قوموں نے بھی اپنے رسولوں کو جھٹلایا ہی تھا. جھٹلانے کا مطلب کیا ہوتا ہے کہ یہ کہنا کہ تم جھوٹ بول رہے ہو, تم سچے نہیں ہو, یہ مطلب ہوتا ہے کذبہ کا, جس کو اردو میں جھٹلانے سے ٹرانسلیٹ کرتے ہیں. اور کذبہ کا مطلب ہوتا ہے کہ اس نے جھوٹ بولا, کذبہ اس نے جھوٹ بولا. ٹھیک ہے, یا کذبتا تو نے جھوٹ, سوری وہ تو جھٹلانے ہی ہو گیا, یا کیا کہتے ہیں کذبتا, سر پوری کی پوری بھولتا جا رہا ہوں. تو کذبہ کا مطلب جھٹلانا ہوتا ہے, جھوٹ بولنا نہیں, بلکہ دوسرے کو کہنا کہ تم جھوٹ بول رہے ہو. ٹھیک ہے, تو یہ قومیں جو تھیں رسولوں کو بولتے تھے کہ تم جھوٹ بول رہے ہو. وقوم ابراہیم وقوم لوط, اور ابراہیم علیہ السلام کی قوم نے بھی جو ہے وہ کذبت قبلہم, ان سے پہلے رسول کو جھٹلایا تھا. وقوم لوط, اور لوط علیہ السلام کی قوم نے بھی اپنے رسول کو جھٹلایا تھا. واصحاب مدینہ, اور جو مدین کے لوگ تھے, شعیب علیہ السلام کو اللہ تعالیٰ نے مدین میں بھیجا تھا, جو کہ موسیٰ علیہ السلام کے کانٹمپرری تھے, ایک ہی زمانے کے تھے, لیکن موسیٰ علیہ السلام سے زیادہ بزرگ تھے, کیونکہ وہ پھر سسر بنے نا موسیٰ علیہ السلام کے. تو مدین والوں نے شعیب علیہ السلام کو چھٹلایا. وَكُذِّبَ مُوسَى, اور موسیٰ کو بھی چھٹلایا گیا. ٹھیک ہے, موسیٰ علیہ السلام کا تذکرہ اللہ تعالیٰ نے ایک دوسرے پیرائے میں کیا, باقی نبیوں کا تذکرہ دوسرے پیرائے میں کیا, اور موسیٰ علیہ السلام کا تذکرہ ایک دوسرے پیرائے, مطلب ایک دوسرے انداز سے کیا, مجھول انداز میں. کذبہ موسیٰ یعنی ہٹا دیا, ایک یونیکنیس بنا دی موسیٰ علیہ السلام کی باقی لوگوں کے مقابلے میں. اس کی وجہ کیا, اللہ بہتر جانتا ہے اس کی کیا وجہ ہے, لیکن جو دیگر مقامات کی تفاسیر سے اور یعنی سمجھ سے پتہ چلتا ہے وہ کیا ہے کہ نبی علیہ السلام اور نبی علیہ السلام کی قوم کو جو سب سے زیادہ مشابہت ہے وہ موسیٰ علیہ السلام اور موسیٰ علیہ السلام کی قوم کے ساتھ ہے. ٹھیک ہے, موسیٰ علیہ السلام اور موسیٰ علیہ السلام کی قوم کے ساتھ نبی علیہ السلام اور نبی علیہ السلام کی قوم کو سب سے زیادہ مشابہت ہے. ٹھیک ہے, اور پھر اسی مشابہت کے اندر مزید تفصیل یہ ہوگی کہ نبی علیہ السلام کے دشمنوں کو بھی اور نبی علیہ السلام کی قوم کے دشمنوں کو بھی سب سے زیادہ مشابہت کس کے ساتھ ہے, موسیٰ علیہ السلام اور موسیٰ علیہ السلام کی قوم کے دشمن کے ساتھ. ٹھیک ہے, تو یہ مشابہت صرف نبیوں کی مشابہت کی حد تک نہیں ہے, یہ مشابہت صرف ایمان والوں اور ان کے ایمان والوں کے درمیان کی مشابہت کی حد تک نہیں ہے, بلکہ یہ مشابہت جو ہے یہ دشمنوں میں بھی موجود ہے, دشمنوں میں بھی موجود ہے. تو موسیٰ علیہ السلام کا دشمن کون تھا, فرعون. ٹھیک ہے, فرعون جو ہے یہ کہاں ہوتا تھا, یہ ہوتا تھا مصر میں. ٹھیک ہے, اور مصر کی جو ہے وہ مصر کی अगर आप कहें कि मॉन्यूमेंट है ना, हर मुल्क का कोई एक मॉन्यूमेंट होता है ना, हमारे मुल्क का मॉन्यूमेंट क्या है, मीनार पाकिस्तान, ठीक है ना, और फिर उसके अंदर कायदे आदम का मज़ार भी शामिल कर देते हैं। इंडिया का मॉन्यूमेंट क्या है, इंडिया का मॉन्यूमेंट शायद वो कोई पता नहीं दिल्ली में कोई आर्च वार्च है कोई, या जो है वो आगरा में जो है वो क्या नाम है, ताजमहल, ठीक है, तो इंडिया के ये मॉन्यूमेंट्स हैं, ठीक है, अमेरिका के भी मॉन्यूमेंट्स हैं, और लंदन है, इंग्लैंड का मॉन्यूमेंट क्या है, वो जो लंदन ब्रिज है ना, ठीक है, लंदन ब्रिज इज फॉलिंग डाउन, खैर, तो हर जगह के मॉन्यूमेंट होता है। मिस्र का क्या मॉन्यूमेंट है जी, आप बता दें अगर। जी, पिरामिड्स, राइट, अहराम मिस्र, और फिर अहराम मिस्र कहाँ पाए जाते हैं, मिस्र के अंदर पाए जाते हैं, और एक और भी जगह पाए जाते हैं अहराम मिस्र, अहराम मिस्र एक और जगह भी पाया जाता है, वो कहाँ भाई, एक तो अलेक्जेंड्रिया मिस्र के अंदर ना, और उसके अलावा कहाँ पाया जाता है, फ्रांस में जी सही है, फ्रांस में नहीं पाया जाता, फ्रांस में या फ्रेंच में पाया नहीं जाता, डॉलर बिल के ऊपर पाया जाता है, यूएस डॉलर का जो बिल है ना, बिल किंग का मतलब नोट, ठीक है, उसके ऊपर भी अहराम में सिर्फ पाया जाता है, ठीक है, तो बाकी आप खुद समझ रहे हैं इंशाल्लाह। आगे फरमाते हैं कि कुज्जिबा मूसा, के मूसा की भी तकजीब की गई, फअमलैतु लिलकाफिरीना, बस मैंने ढील दी, अमला युमली ढील देना, ठीक है ना, यानी किसी को जो है वो रिस्पाइट दे देना, मोहलत दे देना जिसको कहते हैं, काफिरों को मैंने ढील दी, काफिरों को यानी मैं जो हूं ना वो मैं फौरन नहीं पकड़ता बल्कि मैं ढील देता हूं। दो वजूहात से अल्लाह ताला ढील देते हैं काफिरों को, एक वजह क्या होती है कि ये तौबा कर ले, ठीक, और दूसरी वजह क्या होती है कि तौबा अगर नहीं कर रहे तो और कुफर करें और गुनाह करें और जो है ना वो अपने आप के अपने ऊपर जो है वो जहन्नुम को और ज्यादा वाजिब करें, ठीक है, या तो तौबा कर लें, तौबा कर लेंगे तो सारे गुनाह जो है वो माफ हो जाएंगे, कुफर और जितने गुनाह थे सारे माफ कर दूंगा, ठीक है, और नहीं करना तो भाई दूसरा तो ऑप्शन सिर्फ यही है कि मजीद गुनाह, मजीद गुनाह, क्योंकि हर दिन जो गुजरता है जिंदगी का तो उसमें इंसान ने कोई अमाल तो करने होते हैं ना, तो जो कुफर और शिर्क की हालत में है तो उसने कुफर और शिर्क वाले अमाल करने, ठीक है ना, हर दिन में, तो अल्लाह ताला जो है वो लिल काफिरीन अमलई तो लिल काफिरीन थुम अखज तो हम, उसके बाद क्या होता है जब ढील खत्म हो जाती है, अल्लाह ताला की हिकमत में जो टाइम हर बंदे के लिए अलग अलग तय है, जब वो खत्म हो जाता है तो फिर अखज तो हम मैं उनको पकड़ देता हूँ, फकई फकान नकीर, तो क्या हुआ मेरा मेरा इनकार, कैसा हुआ मेरा इनकार, बाकी कोई तफसील में पढ़ेंगे इंशाल्लाह। फिर फरमाते हैं फ का अय मिन करियतिन, बस का अय, कितनी बस्तियां थी, करिया जो है वो छोटे टाउन्स को कहते हैं, मदीना बड़े शहर को कहते हैं और करिया जो है ना वो बस्ती को कहते हैं, तो कितनी ही बस्तियां थी, अहलक नाहा, मैंने हलाक कर दिया उनको, वही गालिमतुन, और वो जुल्म करने वाली थी, ठीक है, यानी हुक्मों को नहीं मानने वाली थी, जुल्म का मतलब क्या होता है, मारना पीटना नहीं, ठीक है ना, वरना तो जिहाद के अंदर जो मारना पीटना है वो भी जुल्म ही हुआ, क्योंकि मारना मतलब जुल्म मीन मारना पीटना, ठीक है ना, जुल्म मीन जो है वो किसी को सजा देना, तो भाई जो शरीयत में सजा दी जा रही होती है वो भी जुल्म ही होगा, नहीं, जुल्म का ये तारीफ है ही नहीं, जुल्म की ये तारीफ है ही नहीं, जुल्म की तारीफ क्या है, हुक्म की खिलाफ वर्जी करना, ठीक है ना, जिसका मानना था उसकी नहीं मानना, इसको जुल्म कहते हैं, ठीक है, और फिर इसके अंदर सारे गुनाह आ जाते हैं, चाहे उसके अंदर आप हाथ हिलाएं ना हिलाएं कोई फर्क नहीं पड़ता, जुल्म जुल्म है, चाहे आप जुबान हिलाएं ना हिलाएं जुल्म जुल्म है, ठीक है ना, तो जुल्म की तारीफ क्या है, जब ये जुल्म का जो उर्दू में तर्जुमा किया जाता है वो गुनाह से, ठीक है ना, यहाँ पे देखें हजरत ने क्या तर्जुमा किया है कि वो गुनाहगार थी, वो गुनाहगार थी, ठीक है, गुनाहगार किसको कहते हैं, हुक्म ना मानने वाले को, तो फरमाया कि कितनी बस्तियां मैंने हलाक कर दी और वो गुनाहगार थी, फहिया खावियत अला अरूशिहा, अब जो है ना वो गिरी पड़ी हुई हैं अपनी छतों के ऊपर, ठीक है, यानी टूट फूट गई हैं, खत्म उनकी उनके आसारे कदीमा, मोहनजोदाड़ो और हड़प्पा और ना जानी क्या क्या इस किस्म के आसारे कदीमा, वो बेरे मुअत्तलतिन, اور فقائیہ من قریتن اہلکناہا، یہ چل رہا ہے، اور فہیا بئر معطلتن، ٹھیک ہے، یعنی بئر کہتے ہیں کنویں کو، معطلہ کا مطلب کہ اب ان کنویں کے اندر پانی نہیں ہے بلکہ وہ اب سسپینڈ ہو گئے ہیں، وہ اب معطل ہو گئے ہیں، اب ان سے جو ہے وہ فائدہ حاصل نہیں کیا جا سکتا. پہلے ان کے اندر فائدہ تھا، یعنی پانی نکلتا تھا، جو گراؤنڈ واٹر ہوتا ہے انڈر گراؤنڈ واٹر، تو وہ اس کے اندر سیپ کر کے آ رہا ہوتا ہے کنویں کے اندر، لیکن الٹیمیٹلی یا تو گراؤنڈ واٹر کا راستہ بند ہو جاتا ہے، ٹھیک ہے، یا یہ کہ جو جس ریزروائر سے جو ہے وہ گراؤنڈ واٹر آ رہا تھا اس کنویں کے اندر، وہ ریزروائر اب ختم ہو گیا، ٹھیک ہے، یا واٹ ایور ریزن، اب جو ہے وہ کنواں قابل استعمال نہیں رہا، تو اس کو معطل کہیں گے. وقشر مشیدن، وقصر مشیدن، ٹھیک ہے، اور کتنے ہی قصر ہے، قصر جو ہے وہ محل کو کہتے ہیں، یعنی بڑے بڑے کیسلز یا جو ہے بڑے خوبصورت قسم کے جو گھر بنائے ہوئے ہوتے ہیں، خصوصاً ان کے اندر پلرز بنائے ہوئے ہوتے ہیں، یہ جو پلرز ہوتے ہیں نا، ان سے جو ہے وہ ایک نارمل سا گھر جو ہے نا، وہ پلرز لگا دیں نا، تو وہ ایک کیسل کی اور ایک قصر کی جو ہے نا وہ شکل اختیار کر جاتا ہے، ٹھیک ہے. مشید، مشید مطلب جو بہت ہی جن کے اوپر بڑے زبردست قسم کے پچکاریاں کہتے ہیں اس کو، یعنی بڑے ڈیزائنز وغیرہ بنے ہوئے تھے اس کے اوپر. فا لم یسیرو فی الارض، آ کا مطلب کیا، فا جو ہے وہ پس کے معنی میں بھی استعمال ہو سکتا ہے اور زائدہ بھی ہو سکتا ہے. لم یسیرو، یہ لوگ سیر نہیں کرتے زمین کے اندر. یہاں پہ سیر کرنے کا کیا مطلب، وہ والا سیر، اردو والا سیر نہیں بلکہ عربی والا سیر، ٹھیک ہے. سارا یسیرو، ٹھیک ہے، کیا مطلب، چلنا، ٹھیک ہے. کیا یہ لوگ زمین میں چلتے پھرتے نہیں ہیں؟ فتکون لہم، پس ان کے لیے ہو گئے، کانا یکونو کا مطلب ہوتا ہے ہو جانا، تو تکونا ان کے کیا ہو گئے، لہم قلوبن، ان کے قلوب جو ہے نا وہ ہو گئے، یعقلون بہا، بلکہ فتکون بہم، فتکون لہم قلوبن کہ ہوتے ان کے قلوب ان کے لیے اس فائدے کو پہنچانے والے، ان کے لیے یہ یعنی یہ فائدہ ان کو پہنچانے کے قابل بنتے، اگر یہ زمین کے اندر چلتے پھرتے، ٹھیک ہے نا، تو ہوتے ان کے قلوب ان کو کیا فائدہ دینے والے، یا عقلون بہا، کہ وہ اپنے قلوب سے جو ہے نا، وہ قلوب کے اندر جو عقل والی صلاحیت اللہ تعالیٰ نے دی ہے، ٹھیک ہے، تو اس عقل والی صلاحیت کو استعمال کرتے اور ان کو جو ہے نا وہ سمجھاتے کہ کیسے ہوا یہ سب کچھ، یہ سارے بئر جو اتنے لوگوں کو فائدہ دیتے تھے اب جو ہے یہ معطل ہو گئے، یہ جو محل تھے جن کے اندر کیسے کیسے لوگ رہتے ہوں گے، اب وہ لوگ مر گئے اور محل جو ہے وہ ٹوٹ پھوٹ گئے، ان کی خوبصورتیاں ختم ہو گئیں، ٹھیک ہے، اور کتنے گھر تھے اس کے علاوہ کہ جو کہ گر پڑے، اپنے چھتیں ان کی گر پڑی، ٹھیک ہے، یعنی سوچتے، اگر یہ لوگ دیکھتے جا کر کے تو پھر ان کی عقلیں جو تھیں نا وہ سوچتی. او آزان یسمعون بہا، یا کان ہوتے، تکون لہم، ان کے پاس کان ہوتے، یسمعون بہا، کہ جن سے یہ پے اٹینشن کر کے سنتے، توجہ کے ساتھ سنتے، یسمعون بہا، ٹھیک ہے، یعنی کان تو انسان کے پاس ہوتے ہی ہیں، لیکن کبھی انسان کا دماغ کہیں اور ہوتا ہے نا، تو کانوں سے جو اس کے دماغ کے اندر آواز جا رہی ہوتی ہے، اس کی عقل ان آوازوں کو پروسیس نہیں کر پا رہی ہوتی، ٹھیک ہے، یہ ٹپیکلی کب ہوتا ہے، کہ جب ہم سو رہے ہوتے ہیں، ٹھیک ہے، جب ہم سو رہے ہوتے ہیں نا، تو ہمارے کانوں کے اوپر کوئی ایئر بلاکس تو نہیں لگ جاتے ہیں، ہے نا، آپ نے کبھی سونے سے پہلے اپنے کان کے اندر وہ لگائے، کوئی ایئر بلاکس ٹائپ کی کوئی چیز لگائی، جیسے سوئمنگ کے اندر کچھ لوگ جو ہے وہ اپنے کان کے اندر ڈال لیتے ہیں، سوتے ہوئے ہمارے کان کھلے ہوئے ہوتے ہیں نا، آوازیں جا رہی ہوتی ہیں ہمارے کانوں کے اندر اور ہمارے دماغوں تک پہنچ رہی ہوتی ہیں، ٹھیک ہے، اندر کا سارا سسٹم چل رہا ہوتا ہے، لیکن کیا ہم اس آواز کو، اس انفارمیشن کو، ان باتوں کو پروسیس بھی کر رہے ہوتے ہیں، سمجھ بھی رہے ہوتے ہیں؟ نہیں، ہمیں کچھ سمجھ بھی نہیں آ رہا ہوتا، ٹھیک ہے نا، ہمیں کوئی فائدہ نہیں ہو رہا ہوتا ان آوازوں سے، ہمیں کوئی نقصان بھی نہیں ہو رہا ہوتا ان آوازوں سے، کیوں؟ اس لیے کہ ہم سو رہے ہوتے ہیں، ठीक है ना, सोने की हालत में जो हमारी रूह होती है ना वो एक दूसरी स्टेट में चली जाती है, ठीक है ना। वैसे तो उसका एक हिस्सा जो है वो हमारे जिस्म से निकल ही जाता है, दूसरे आलम अमसाल के अंदर चला जाता है, ठीक है। तो इस वजह से आवाजें फायदा नहीं देती। तो उसी तरीके से जिंदा होने और जागने की हालत में भी अगर कोई इंसान सो रहा हो तो आवाजें तो उसके कान में घुस रही होती हैं, जा रही होती हैं, लेकिन उसको फायदा नहीं दे रही होती, ठीक है। फइन्नहा ला तअमल अबसारु, बस बेशक ला तअमल अबसारु, इनकी आंखें जो है ना वो देखती नहीं है, बल्कि जो आंखें हैं ना वो अंधी नहीं होती। तामा का लफ्ज जो है वो अमा से निकला, अमा का मतलब होता है अंधा, ठीक है। जैसे बिल्कुल शुरू में सूरह बकरा में है ना, सुम्मुम बुकमुन उम्युन फहुम ला यबसिरून यबसिरून, ठीक है, कि ये यानी अंधे अंधे हैं, उम्युन, ठीक है ना, और गूंगे हैं और बहरे हैं, ठीक है। तो वही लफ्ज है तामल अबसारो के, ला तामल अबसारो के, आंखें अंधी नहीं होती, वलाकिन तामल कुलूब, बल्कि जो कुलूब होते हैं ना वो अंधे हो जाते हैं। कुलूब अंधे हो जाने का मतलब रूह जो है वो गंदी हो जाती है, रूह खराब हो जाती है, ठीक है। और इस वजह से ना रूह की देखने की, समझने की, सुनने की, प्रोसेस करने की, सही नतीजे तक पहुंचने की, ये सारी सलाहियतें जो अल्लाह ताला ने रूह के अंदर रखी है ना, ये सलाहियतें जो है वो मुअत्तल हो जाती हैं, सस्पेंड हो जाती हैं। तो वलाकिन तामल कुलूबु अल्लती फिस्सुदूर, ये कुलूब किधर होते हैं, ये जो है ना वो इंसान के सीने में होते हैं, सदर जो है वो सीने के लिए इस्तेमाल किया जाता है। तो पूरी की पूरी रूह ये तो हमारे पूरे के पूरे जिस्म के अंदर होती है, जिस्म के कोने कुदरे में हर जगह जो है वो रूह मौजूद है। नबी अलैहिस्सलाम ने फरमाया कि अगर किसी की उंगली काट दी जाए ना तो उसकी जो उंगली का कटा हुआ हिस्सा होगा ना उसके अंदर की जो रूह है वो सिमट करके उसके बाकी जिस्म के अंदर आ जाएगी, जो कि जिंदा जिस्म है। तो कटी हुई उंगली जो है ना ये मुर्दा हो जाएगी, अब उसके अंदर रूह नहीं है, लेकिन उसकी रूह किधर गई, क्या वो वहां से प्रवास करके कहीं ऊपर चली गई, उंगली के कटे वाले पोर्शन की रूह ऊपर प्रवास करके चली गई, अर्श में चली गई, नहीं, बल्कि वो सिमट करके जिस्म के अंदर आ गई। उसी तरीके से आप किसी का पूरा पैर काट दें तो उस पूरे पैर के अंदर जो रूह थी ना वो उसके बाकी जिस्म में सिमट आएगी। रूह ऐसी लतीफ चीज है कि उसके लिए ऐसा नहीं होता कि जी इतनी बड़ी जिस्म के अंदर इतनी बड़ी रूह थी तो अब अगर जिस्म छोटा रह गया, आधा जिस्म जो है वो कट गया, तो अब बाकी जिस्म जो है वो छोटा पड़ जाएगा आपकी रूह के लिए, नहीं। रूह एक लतीफ चीज है, उसकी एक फिजिकल हैसियत है, ये नहीं कि वो बिल्कुल ही फिजिकल हैसियत उसकी कोई नहीं है, भाई फिजिकल हैसियत है, जब ही तो वो सिमट करके एक एक जगह से दूसरी जगह चली जाती है, ठीक है। लेकिन ये फिजिकल हैसियत ऐसी है कि ये इंतहाई कंप्रेसिबल है, कंप्रेसिबल इंतहाई ज्यादा जो है ना ये सिमट सकती है, ठीक है। तो आप जिस्म को छोटा करते चले जाएं, जब तक वो इंसान जिंदा है वो सिमटती रहेगी, सिमटती रहेगी, सिमटती रहेगी, और जो उस इंसान का जिंदा वाला पोर्शन है वो उसके अंदर यानी एकोमोडेट होती रहेगी, उसके लिए जगह कम नहीं पड़ जाएगी, ठीक है। लेकिन इस रूह के फोकल पॉइंट्स हैं, कुछ कुछ सेंट्रल लोकेशंस हैं इस रूह की, ठीक है। वो जो फोकल पॉइंट्स या जो पावर पॉइंट्स, ठीक है, वो पावर पॉइंट जो है ना उनमें से एक सबसे मेजर पावर पॉइंट क्या है, उसको कल्ब कहते हैं, कल्ब। और ये कल्ब कहाँ पे लोकेटेड होता है, ये सीने के अंदर लोकेटेड होता है, ठीक है ना। और सीने के अंदर भी फिर मजीद तफसील जो मशाइख को अल्लाह ताला ने उनके ऊपर थोड़ी बहुत खोली, तो उससे वो क्या बताते हैं कि ये जो लतीफा कल्ब है, ये जो फिजिकल हार्ट की जो लोकेशन है ना, उस लोकेशन के ही लेफ्ट साइड के ऊपर होता है, ठीक है। तो ये गोया के पूरी की पूरी रूह का जो है ना वो सदर मकाम है, कैपिटल सिटी, ठीक है। जैसे पूरा का पूरा मुल्क होता है ना, पूरे मुल्क के ऊपर जो है वो एक ही हुकूमत चल रही होती है, लेकिन जो कैपिटल सिटी होता है वहां पर जो है वो सारे के सारे मेन एडमिनिस्ट्रेशन मिनिस्ट्रीज के ऑफिसेज होते हैं, और वहां पे जो है वो प्रेसिडेंसी भी होती है, या बादशाह सलामत का जो है वो महल वहीं पर होता है, और प्राइम मिनिस्टर हाउस भी वहीं पर होता है, ठीक है ना। उसी तरीके से कल्ब का भी यही मामला है। تو فرمایا کہ لا تعمل ابصار ولكن تعمل قلوب التي في الصدور. اچھا ويستعجلونك بالعذاب, اور یہ لوگ عجلت کرتے ہیں عذاب کے بارے میں, یعنی آپ جو ان کو کہتے ہیں کہ اگر تم توبہ نہیں کرو گے تمہارے اوپر عذاب آئے گا, تو کہتے ہیں لاؤ نا جلدی سے لاؤ نا عذاب کو, ہیں کیوں نہیں آ رہا وہ عذاب ہمارے اوپر. ٹھیک ہے, تو یہ عجلت کرتے ہیں عذاب میں. وَلَن يُخْلِفَ اللَّهُ وَعْدَهُ, اور اللہ تعالیٰ فرماتے ہیں کہ اللہ جو ہے نا وہ وعدہ خلافی نہیں کرتا. ٹھیک ہے, حالانکہ وعدہ ان لوگوں سے کس نے کیا تھا, ان لوگوں سے وعدہ اللہ تعالیٰ نے تو نہیں آ کر کے کیا تھا, رائٹ ان سے وعدہ تو اللہ کے نبی نے کیا تھا نا. لیکن اللہ کے نبی کون ہوتے ہیں, اللہ کے رسول ہوتے ہیں, اللہ کے خلیفہ ہوتے ہیں. ٹھیک ہے نا, اللہ کے ریپرزینٹیو ہوتے ہیں. ٹھیک ہے, تو ریپرزینٹیو کی اتنی اہمیت ہوتی ہے کہ کام تو ریپرزینٹیو کرتا ہے, لیکن جس نے اس کو ریپرزینٹیو بنایا ہوتا ہے نا وہ اس کام کو اپنے اوپر لیتا ہے کہ میں نے یہ کام کیا تھا. ٹھیک ہے نا, کیونکہ میں نے جو ریپرزینٹیو بنایا تھا نا ویسے میں نے بس کھیل تماشے کے لیے ریپرزینٹیو نہیں بنا دیا تھا, نان سیریسلی میں نے کسی کو اپنا ریپرزینٹیو نہیں بنایا تھا. میں نے اگر کسی کو اپنا ریپرزینٹیو بنایا تھا تو آئی ٹیک فل ریسپانسبلٹی آف دیٹ پرسن, رائٹ, اف ہی سے سم تھنگ دیٹ کمز بیک ٹو می کہ میں نے وہ بات کہی ہے, جبھی تو میرے ریپرزینٹیو نے وہ بات کہی ہے. ٹھیک ہے نا, اسی وجہ سے پچھلے کئی کلاسوں کے اندر جو آپ لوگوں کے پاس سامنے بات ہوئی ہے نا وہ کیا ہے کہ بھائی ہم اپنے آپ کو ایسا قابل اعتماد بنائیں تاکہ ہمارے بڑے ہمیں اپنا ریپرزینٹیو بنا سکیں, رائٹ, کیونکہ ریپرزینٹیو جو کرتا ہے وہ بڑے کے اوپر لوٹ کر کے جاتا ہے نا. ٹھیک ہے نا, اب بڑے کو اعتماد ہی نہیں ہو پا رہا کیونکہ آپ الٹی سیدھی جو ہے وہ یعنی الٹی سیدھی حرکتیں کرے چلے جا رہے ہیں مستقل. ٹھیک ہے نا, چھوٹی موٹی غلطیوں سے کوئی فرق نہیں پڑتا, لیکن میجر غلطیاں جب انسان کر رہا ہوتا ہے نا تو پھر اس کے اوپر اعتماد نہیں کیا جا سکتا. ٹھیک ہے, تو اللہ تعالیٰ نے کسی کو اپنا ریپرزینٹیو بنایا تو پھر اللہ تعالیٰ اس کے اوپر فلی جو ہے وہ رلائے گا, یعنی وہ کر رہے ہیں. ہاں, نبی علیہ الصلوۃ والسلام سے چھوٹی موٹی جن کو کہتے ہیں نا کیا کہتے ہیں خلاف اولا اعمال, تو نبی علیہ الصلوۃ والسلام سے بھی ہوئے جس کا قرآن مجید کے اندر ذکر ہے, لیکن ان اس قسم کے خلاف اولا مسنوں سے ریپرزینٹیشن خراب نہیں ہوتی. ٹھیک ہے نا, ریپرزینٹیشن تو پھر میجر قسم کے جو میس اپس اور بلنڈرز کرتے ہیں نا تو ان سے ریپرزینٹیشن خراب ہو جاتی ہے. بہرحال اللہ تعالیٰ جو ہے وہ نبی علیہ السلام کی بحیف پہ فرما رہے ہیں کہ وَلَن يُخْلِفَ اللَّهُ وَعْدَهُ. ٹھیک ہے, اللہ تعالیٰ اپنے وعدے کی خلاف ورزی نہیں کرتا, حالانکہ وعدہ تو نبی علیہ السلام نے کیا تھا ان کافروں سے. وَإِنَّ يَوْمًا عِندَ رَبِّكَ كَأَلْفِ سَنَةٍ. ٹھیک ہے, اور بے شک ایک دن عند ربک, تیرے رب کے پاس, تیرے رب کے قریب. عند کا جو لفظ ہے یہ پاس کے لیے استعمال ہوتا ہے, قریب کے لیے استعمال ہوتا ہے, بالکل جو ہے وہ پاکٹ کے اندر نہیں بلکہ یعنی فزیکل پروکسیمیٹی میں ہے, کلوزر دین سم تھنگ ایلس. ٹھیک ہے نا, کسی دوسرے کے مقابلے میں کوئی چیز زیادہ قریب ہوتی ہے نا تو اس کو عند کہتے ہیں. ٹھیک ہے, تو عند ربک آپ کے رب کے قریب جو ہے نا وہ بے شک ایک دن کا الف سنہ دن ہزار سال, سنہ سال کو کہتے ہیں اور الف جو ہے وہ ہزار کو کہتے ہیں, اور کاف جو ہے وہ تشبیہ کے لیے ہوتا ہے. ٹھیک ہے, یعنی ہزار سال کے جیسا ہے آپ کے رب کے پاس جو ایک دن ہے نا وہ ہزار سال کے جیسا ہے. ہزار سال کون سے ہزار سال, کس کے ہزار سال, مارس کے ہزار سال, جوپیٹر کے سوری ہزار سال آف واٹ, یعنی ہزار میں سے ایک سال جو ہے وہ کون سا والا ایک سال, مارس کے اوپر ایک سال جتنا بڑا ہوتا ہے اس کو ملٹیپلائی بائی تھاؤزینڈ کریں تو رب کے پاس والا سال بنتا ہے, یا جوپیٹر کے اندر ہے نا, اب اتنا تو ٹیلیسکوپس اور ان سب چیزوں سے جو ہے پتا چل گیا ہے نا کہ جوپیٹر کا جو سال ہے وہ اتنا لمبا ہوتا ہے, اور ارتھ کا سال جو ہے وہ 365 ڈیز کا ہوتا ہے, اور مارس کا سال جو ہے وہ ڈفرینٹ ہوتا ہے, اور وینس کا سال ڈفرینٹ ہوتا ہے. تو بھائی جن انسانوں سے بات کی جا رہی ہے تو ان انسانوں ہی کا جو سال ہوتا ہے اسی سال کو ایک ہزار گنا بڑھا دو تو رب کے پاس والا سال بنتا ہے. ٹھیک ہے, اب اس کے اندر مزید تفصیل آگے آ رہی ہے تو وہیں پہ انشاءاللہ پھر پڑھیں گے. تو مما تعدون, جتنا تم لوگ گنتے ہو, کلیئر بھی کر دیا ہے, جو تم لوگ کاؤنٹنگ کرتے ہو نا تو اس کا جو ہے نا وہ ہزار ٹائمز ہے رب کے پاس والا سال. फिर उसके बाद वही बात दोबारा फरमाते हैं, वकअय्यिम मिन क़रियतिन, और कितनी ही बस्तियां हैं, अमलैतु लहा, मैंने उनको ढील दी, ठीक है, वही ज़ालिमतुन, और वो गुनाहगार थी, ठीक है, यानी गुनाह कर रही थी, नहीं मान रही थी मेरे रसूल की बात को, गुनाहों को नहीं छोड़ रही थी। सुम्मा अखस्तुहा, और फिर उसके बाद मैंने उनको पकड़ लिया, क्योंकि उन्होंने गुनाहों से फिर भी तौबा नहीं करी, तो बिलाखिर पकड़ने का टाइम आ गया, तो मैंने पकड़ लिया। वह इलै अल मसीर, और मेरी तरफ ही अल मसीर है, इलैया मेरी तरफ, अल मसीर सारा यसीरू, ठीक है, लौट करके जाना, ठीक है, तो मेरी तरफ लौट के जाना है, जैसे रुजू इन्ना लिल्लाहि व इन्ना इलैहि राजिउन, अल्लाह ही की तरफ राजिउन, यानी लौट करके जाना है, तो उसी तरह से मसीर का भी पलट करके उधर ही, सारी चीजों ने, सारे अफेयर्स ने, सारे मामलात ने, सारे इंसानों ने वहीं पे जा करके लौटना है। कुल या अय्युहन नासु, कह दीजिए कि ए लोगों, इन्नमा अना लकुम नजीरुम मुबीन, सिवाय इसके कि नहीं कि मैं तो तुम्हारे लिए एक खुला हुआ डराने वाला हूं। नजीर का मतलब होता है यानी डराने वाला, ठीक है, और मुबीन का मतलब बिल्कुल बात को खोल खोल करके बयान कर देने वाला, कोई जो है ना वो उसके अंदर डाउट्स वगैरह नहीं छोड़ना, ठीक है, तो बिल्कुल क्लियर करके मैं बात को तुम्हारे सामने रख देता हूँ। फल्लज़ीना आमनू वअमिलु सालिहाते, बस वो लोग जो ईमान लेकर के आए और जिन्होंने नेक आमाल किए, लहुम उनके लिए मग़फ़िरतुन, उनके लिए मग़फ़िरत है, भाई नेक आमाल किए तो मग़फ़िरत तो गुनाहों की होती है, तो जिन्होंने जो ईमान भी लेकर के आए, नेक आमाल भी किए, उनके लिए अल्लाह ताला फरमाते हैं उनके लिए मग़फ़िरत है, क्यों, इसलिए कि नेक आमाल करने वालों से भी गुनाह हो जाते हैं। गुनाह सगीरा, जो शरीयत में एक क्लासिफिकेशन बनाई गई है गुनाह सगीरा की, ठीक है ना, वो तो यानी बहुत हो जाते हैं, ठीक है ना, और कभी जो सही मानों में ईमान लाने वाले और नेक लोग होते हैं, उनसे गुनाह कबीरा भी कभी हो जाते हैं, ठीक है, तो अल्लाह ताला के पास जो है ना वो उनकी मग़फ़िरत है, वो रिज़्क़ुन करीम, और रिज़्क़ है बड़ा करम वाला, बड़ा इज्जत वाला, ठीक है, यानी वैसा रिस्क नहीं है जो कि तड़पा तड़पा करके किसी को दिया जाए, तरसा तरसा करके भी तो आप किसी को खाने को दे सकते हैं ना, नहीं, अल्लाह ताला के यहाँ जो रिस्क है ना वो तरसा करके देने वाला रिस्क नहीं है, बल्कि बड़े इज्जत के साथ, जैसे किसी मेहमान को बिठा करके उसको जो है ना वो बाकायदा सर्व किया जाता है, राइट, बल्कि और ज्यादा इज्जत वाला मेहमान हो तो निवाला बना करके उनके मुंह में भी डाल दिया जाता है, ठीक है ना, तो इज्जत वाला रिस्क है, ठीक है। वल्लज़ीना सऊ फी आयातिना, और वो लोग जो के हमारी आयात, हमारी निशानियां, हमारे कुरान की आयात, जो के अल्लाह ताला की सारी निशानियां हैं, ठीक है, यानी अल्लाह ताला की तरफ निशानदेही करने वाली चीजें, ठीक है, उनकी तरफ ना वो लपकते हैं, सऊ, ठीक है, वो क्या मतलब, कुरान मजीद कहीं नजर आ जाए तो भागना शुरू कर देते हैं उनकी तरफ, कुरान मजीद की तरफ नहीं, बल्कि कुरान मजीद जो पढ़ा जा रहा होता है, या कुरान मजीद का इल्म कहीं पे उसकी नशर इशात हो रही होती है, उसकी जो है वो बात हो रही होती है, तो ये वहां पे मुतवज्जो हो जाते हैं, ठीक है ना, गौर से सुनते हैं, ठीक है ना, उसकी तरफ लपकते हैं। अच्छा, बहुत माजरत, आगे का पढ़े बगैर ही जो है ना वो आपके सामने, इसका साउफी आयातना मुआजिजीना है, ये एक्चुअली मुआजिजीना का लफ्ज से पहले ही जो है शुरू हो गया, तो मुआजिजीना का जो मतलब होता है ना आजिज करने के लिए, ठीक है, तो अगर मुआजिजीना का लफ्ज नहीं होता तो फिर वो वाले मानी होते जो कि साजिश ने आपके सामने बयान कर दिए, ठीक है, बल्कि यहाँ पर जो है वो मुआजिजीना का मतलब कि आजिज करने वाले, आजिज कर का मतलब ये इज्ज से निकला, इज्ज कहते हैं हराना, आजिज कहते हैं हराने वाला, ठीक है, तो यहां पर एक्चुअली ईमान वालों की बात नहीं हो रही, ईमान वालों की तो बात पिछली आयत में हो चुकी है ना, उनके लिए तो रिस्क करीम है, अब जो है ना वो काफिरों की बात हो रही है कि वो लोग जो कुरान मजीद की आयत आती है ना तो उनके ऊपर जो लपकते हैं ना वो किस नीयत से लपकते हैं, वो उनका तोड़ करने के लिए, काउंटर आर्ग्यूमेंट करने के लिए वो लपकते हैं, ठीक है, क्योंकि आयात को हराने का मतलब क्या है? आयात को कोई आप तलवारबाजी से तो नहीं हरा सकते, कोई आपको बंदूक से गोली मार करके तो नहीं आयात को हरा सकते। तो ये तो एक इंटेलेक्चुअल चीज है ना, जुबान से जो है वो आपको बताई जा रही होती है, आपको जो है वो कोई बात समझाई जा रही होती है। तो ये उसका जो है ना वो कोई काउंटर आर्ग्यूमेंट लेकर क्या नहीं, ये कोशिश करते हैं, ठीक है ना, बहस बराए बहस आप इसको कह लें, या जो है वो बेवकूफी के जो है ना वो आगे से जवाब देना, ठीक है, इस किस्म की हुज्जतबाजी भी हमारे यहाँ इसके लिए लफ्ज इस्तेमाल किया जाता है। तो वल्लज़ीना, वो लोग जो कि हमारी आयात के ऊपर जो है ना वो हुज्जतबाजी करते हैं, उलाइका वो लोग अस्हाबुल जहीम, जहन्नुम वाले, ठीक है ना, यानी उनके लिए भी एक चीज तैयार है, ठीक है, जहां पर कि उनको फिर इसकी सजा मिलेगी। किस बात की सजा मिलेगी? कि वो हमारी आयात के साथ इस तरीके से मिसबिहेव किया करते थे। खुलासे तफसीर, किसी को कोई सवाल है तर्जुमे के ऊपर तो आप पूछ लीजिए लिख करके। खुलासे तफसीर में हजरत थानवी रहमतुल्लाह अलैह के बयान कुरान से यह ली जाती है, तो इसमें हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि फकत का जबत कबल हम कौम नूह व आदुन समूद, और ये मुजादला करने वाले लोग अगर आपकी तकजीब करते हो तो आप मगमूम नहीं न हो, आप मगमूम न हो, ठीक है, नहीं हो को शॉर्ट में न हो लिख देते हैं, क्योंकि इन लोगों से पहले कौम नूह और आद व समूद और कौम इब्राहिम और कौम लूत और अहले मदियन भी अपने अपने अम्बिया अलैहिस्सलाम की तकजीब कर चुके हैं, और मूसा अलैहिस्सलाम को भी काजिब करार दिया गया है, ठीक है ना, यानी जो बेस्ट ऑफ द बेस्ट थे, है ना, जो परफेक्ट ह्यूमन बीइंग्स थे, जिनको के ट्रेडिशनल लैंग्वेज में मासूम कहा जाता है, मासूम का मतलब ये नहीं कि जिस तरह बच्चा बड़ा मासूम नजर आता है, नहीं, मासूम का मतलब जिस तरह बच्चा गुनाहों से पाक होता है, हर किस्म की बुराई से, बुरे अखलाक से पाक होता है ना, अंबिया तो वैसे पाक होते थे, लेकिन उनको जो है ना वो झूठा बोलना, उनको जो है ना वो मुनाफिक बोलना, उनको जो है वो उल्टी सीधी किस्म की ऐसी बातें बोलना, भाई एक हमारे जैसा बंदा हो जो कि कभी कुछ कवा कह रहा है, कभी कुछ कह रहा है, कभी जो है वो झूठ बोल दिया, कभी जो है वो सच बोल दिया, उसको आकर के कोई बोले कि तुम झूठे हो, तो भाई कुछ बात भी समझ में आती है और उसको सोचना भी चाहिए कि हाँ वाकई मैंने झूठ बोला था, इस वजह से मुझे लोगों ने झूठा कहा है, ठीक है। लेकिन कोई ऐसा शख्स हो जो कि कभी भी झूठ ना बोलता हो, ठीक है ना, उसको कोई आकर के बोले कि तुम तो झूठे हो, ठीक है, तो इसकी फिर इंटेंसिटी जो है वो बहुत ज्यादा बढ़ जाती है ना। तो ऐसे लोगों को जो है ना वो झूठा बोला गया था, तो आप भी जो है वो मगमूम नहीं हुई है, यानी गम तो आपके अंदर है, अल्लाह ताला देख रहे थे ना, ठीक है, कि भाई मेरे नबी जो है ना उनके दिल के ऊपर एक बहुत यानी एक 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 असर पड़ रहा है, इन लोगों की बातों से गम आ रहा है इनके ऊपर, तो फिर अल्लाह ताला जो है वो अपना कलाम नाज़िल फरमाते थे, ठीक है ना, नबी अलैहिस्सलाम का हौसला बढ़ाने के लिए, हिम्मत बांधने के लिए कि भाई ये आपके आपसे पहले भी आप जैसे मैंने जो भेजे थे ना उनके साथ भी सब कुछ हुआ है, ठीक है। इसको कहते हैं शेख और मुरीद वाला ताल्लुक, ठीक है, नबी अलैहिस्सलाम जो थे वो मुरीद थे, अल्लाह ताला का इरादा करने वाले, अरादा युरीदु इरादतन फहुआ मुरीदुन, ठीक है, और शेख कौन थे? अल्लाह ताला, नबियों के शेख अल्लाह ताला होते हैं, ठीक है। तो शेख का काम जो है ना वो सिर्फ ये नहीं होता गलतियों की, यानी कोई गुनाह कर दिया तो उस गुनाह में जो है वो सलाह कर दी और जो है वो कुछ और बातें बता दी, ठीक है ना, बल्कि जब शेख देखते हैं कि जो मुरीद है ना उसकी हिम्मत बिल्कुल डाउन हो रही है, या जो है वो उसके ऊपर जो है वो गम जो है वो बहुत ज्यादा आ गया है, तो उस वक्त भी जो है ना वो किसी ना किसी तरीके से कोई ना कोई बात इस्तेमाल करके उसकी जो है वो हिम्मत बढ़ाने वाला काम करना, ठीक है। तो यही काम जो है वो दूसरे मशायख जो इंसानी शक्ल में होते हैं तो उनका भी यही काम होता है, लेकिन फर्क ये होता है कि जो इंसानी मशायख होते हैं वो आलिमुल गैब नहीं होते, ठीक है ना, वो हर वक्त जो है वो अपने मुरीद को जो है वो कोई क्लोज सर्किट टीवी कैमरे के जरिए से देख नहीं रहे होते, ना बाहर से देख रहे होते हैं ना अंदर से देख रहे होते हैं कि उनके दिल में भी एक कैमरा सट के आवे, ठीक है। तो जो इंसानी मशायख होते हैं वो ये काम कर तो रहे होते हैं लेकिन एक बहुत ही लिमिटेड स्कोप के साथ कर रहे होते हैं, जबकि अल्लाह ताला तो भाई ये तो आलमुल गैब है, ठीक है, तो अल्लाह ताला जो है ना वो बाहर से भी देख रहे होते हैं, दिल को भी देख रहे होते हैं और सोच को भी देख रहे होते हैं, सब कुछ देख रहे होते हैं, ठीक है। लेकिन अब हम ये कहें कि अच्छा ये तो बड़ा अच्छा था नबी अलैहिस्सलाम के साथ, क्या नबी अलैहिस्सलाम के शेख तो ऐसे थे कि वो तो हर वक्त देखते रहते थे और हर वक्त जो है ना वो जो है वो हौसला बढ़ाते रहते थे, और हमारे शेख साहब जो हैं उनके पास तो इल्मुल गैब है नहीं, और वो जो है ना वो तो हमारे सारे मैसेजेस का भी जवाब नहीं देते हैं, या जो भी है नहीं दे पाते भी हैं, तो भाई ये तो बड़ा हमारे साथ तो बड़ा मसला है, तो हम जो है वो तो हम तो डिप्रेशन का शिकार हो जाए, ہے نا, اور نبی علیہ الصلوۃ والسلام تو ڈپریشن کے شکار نہیں ہو سکتے تھے. کیوں؟ اس لیے کہ شیخ صاحب ہر وقت ان کے ساتھ ہوتے تھے, ٹھیک ہے, اور ہمارے ساتھ تو ہمارے شیخ صاحب ہیں نہیں, جس وجہ سے ہم تو ڈپریشن کے شکار ہو جاتے ہیں. تو ہمارا کیا قصور اس کے اندر؟ نہیں, ٹھیک ہے. اس لیے کہ اللہ تعالیٰ جو ہے نا, وہ نبی علیہ الصلوۃ والسلام کے ساتھ ڈائریکٹ شیخ والا تعلق تو اللہ تعالیٰ کا تھا, لیکن اللہ تعالیٰ بھی یہ جو آیات نازل فرماتے تھے نا, یہ ہر وقت نہیں کہ ادھر نبی علیہ الصلوۃ والسلام مغموم ہوئے ادھر جو ہے وہ آیت نازل ہو گئی. نہیں, یہ تو گنی چنی 6000 سم تھنگ آیات ہیں قرآن مجید کے اندر, رائٹ. تو ہر وقت کو تھوڑی آیت نازل ہوتی رہتی تھی. اور نبی علیہ الصلوۃ والسلام کی زندگی میں ایسے لمحے تو ہزاروں کی تعداد میں ایسے لمحے آ رہے ہوتے تھے کہ اپنی فیملی والے جو ہیں وہ, اپنے جو ہے وہ پاس پڑوس والے جو ہیں, اور اپنے جو ہیں وہ عزتیں کرنے والے لوگ جو ہیں وہ کیسے کیسے جو ہے وہ ذلیل کرنے والی حرکتیں کر رہے ہوتے تھے. تو ہر وقت تھوڑی اوپر سے آیتیں نازل ہو رہی ہوتی تھیں, یہ تو بڑی گنے چنے موقعوں کے اوپر آیات نازل ہو رہی تھی, ٹھیک ہے. تو ایک بات تو یہ کہ نبی علیہ الصلوۃ والسلام کے ساتھ یہ والا نہیں تھا معاملہ, جیسا کہ ہم سمجھ رہے ہیں کہ بس ادھر کچھ ہوا اور ادھر شیخ صاحب نے جو ہے وہ رسپونڈ کیا آیت کے ذریعے سے, نہیں, ٹھیک ہے نا. دوسری بات یہ ہے کہ بھئی بے شک ہمارے براہ راست شیخ اللہ تعالیٰ نہیں ہے, لیکن پروردگار تو ہمارے بھی ہیں نا. یہ کوئی تھوڑی کہ نبی علیہ الصلوۃ والسلام کے خالی پروردگار تھے. نبی علیہ الصلوۃ والسلام کو جو ہے وہ رزق اللہ تعالیٰ سے ملتا تھا, اور ہمیں اللہ تعالیٰ سے رزق نہیں ملتا, ہمیں کوئی شیخ سے رزق ملتا ہے؟ ہمیں شیخ صاحب سے تو رزق نہیں ملتا, ہے نا. اور دل کے اندر جو الہامات آتے ہیں وہی نہیں آتی, لیکن الہامات کا سلسلہ تو ابھی بھی جاری ہے. جو آپ کے دل میں انٹیوشن آتا ہے, جو خیال آتا ہے نا, تو بھائی الہامات کا سلسلہ تو امتی کے ساتھ بھی موجود ہے, یعنی عام انسان کے ساتھ بھی موجود ہے, ٹھیک ہے. تو ہمارے ساتھ بھی اللہ تعالیٰ ویسے ہی موجود ہیں, ٹھیک ہے, اور اللہ تعالیٰ کی طرف سے الہامات جو ہیں وہ ہمارے اوپر بھی آتے رہتے ہیں, ٹھیک ہے. لیکن ہم جو ہیں وہ اپنے غفلت کی وجہ سے, کیونکہ ہم نے گناہوں کا پیچھا نہیں چھوڑا ہوتا ساتھ ساتھ, ہاں ہمارے اوپر مشکل وقت بھی آ رہا ہوتا ہے, لیکن ساتھ ساتھ ہم نافرمانیاں بھی کر رہے ہوتے ہیں, تو اس وجہ سے جو ہے نا وہ ہم ان الہامات سے اور اللہ تعالیٰ کے اس قرب کو جو ہے نا وہ ہم فیل نہیں کر پا رہے ہوتے, ٹھیک ہے نا. کیونکہ ہمیں گناہوں کا نزلہ لگا ہوا ہے, گناہوں کا زکام لگا ہوا ہے نا. کسی نزلے زکام والے کے سامنے آپ جو ہے وہ عود کا پرفیوم لے جائیں, یا جو ہے وہ مشک کی خوشبو لے جائیں, تو اس کو خوشبو آئے گی؟ وہ تو فیل ہی نہیں کر سکتا اس خوشبو کو. تو اس کے اندر خوشبو کا قصور ہے یا اس کے نزلے کا, اس کے زکام کا قصور ہے؟ اگر نزلہ زکام اس کو نہیں ہوتا تو خوشبو تو موجود ہے, he or she would be able to sense it, feel it, ٹھیک ہے. تو یہی فرق ہے ایک گناہگار انسان میں جو کہ گناہوں کا پیچھا نہیں چھوڑنا چاہتا, اور ایک ایسے شخص میں جو کہ توبہ والی زندگی گزار رہا ہوتا ہے. کہ اللہ تو اس کے ساتھ بھی ہوتا ہے, اللہ اس کے ساتھ بھی ہوتا ہے, لیکن اس کو اللہ تعالیٰ کی مدد اور اللہ تعالیٰ کا قرب جو ہے وہ فیل نہیں ہو رہا ہوتا, کیونکہ گناہوں کا پیچھا نہیں چھوڑنا چاہ رہا ہوتا ہے, اور دوسرے کو جو ہے وہ مستقل فیل ہو رہا ہوتا ہے. تو ہم بھی اگر اپنے گناہوں سے توبہ کے اوپر محنت کریں نا, تو کیا ہے, والذین جاہدوا فینا لنہدینہم سبلنا وان اللہ لمع محسنین, کہ اللہ تعالیٰ تو محسنین نیکوں کے ساتھ ہے. لمع المحسنین صرف نبیوں کے ساتھ نہیں ہے, محسنین کے بھی ساتھ ہے. صرف نبی محسنین نہیں ہوتے, محسنین تو ہم بھی بن سکتے ہیں, ٹھیک ہے. چلے, آپ نے کیا یہاں پہ میسیجز کچھ آئے ہوئے کہ آپ نے آزادی منانے کا ذکر کیا تھا, تو جو اکابرین آزادی کا دن مناتے ہیں اس کی کیسے تعبیر کی جائے؟ ہمارے اکابرین جو ہے نا وہ آزادی کا دن مناتے نہیں ہیں, ٹھیک ہے. وہ آزادی کا دن جو ہے نا وہ آزادی کی قدر, ٹھیک ہے, اور آزادی یعنی جو آزادی ملی ہے تو وہ کیوں ملی ہے اس کے ریمائنڈر کے لیے مناتے ہیں, ٹھیک ہے. وہ پھل جڑیاں نہیں چھوڑ رہے ہوتے نا, اور وہ جو ہے وہ گناہ کے کام نہیں کر رہے ہوتے ہیں, ٹھیک ہے نا. وہ ریمائنڈر کے طور پہ اس اوکیجن کو استعمال کر رہے ہوتے ہیں, بالکل جیسے کہ ابھی یہاں پر افلم یسیروا فی الارض فتکون لہم, ہے نا, کہ بھئی تم نے جو ہے وہ زمین کے اندر گھومے پھرے نہیں, تو بھئی گھومتے پھرتے جو ہیں وہ ہم بھی ہیں, رائٹ. ٹوریزم جس کو کہتے ہیں, سیر سپاٹے جس کو کہتے ہیں, لیکن یہاں پر اس والے سیر سپاٹے کی بات ہو رہی ہے, بلکہ نہیں, یہاں پہ تو دوسرے سیر سپاٹے کی بات ہو رہی ہے, جو کہ سیر سپاٹا نہیں ہوتا, جو کہ عبرت کی نگاہ سے دیکھنا ہوتا ہے. تو ہمارے اکابرین جو دن منا رہے ہوتے ہیں نا, وہ عبرت کے لیے منا رہے ہوتے ہیں, یاد دہانی کے لیے منا رہے ہوتے ہیں, اور جو باقی لوگ ہوتے ہیں ان کی بات ہو رہی ہے یہاں پہ. तो मुतलकन दिन मनाने की जो है ना यहाँ पर नफी नहीं आ रही है, ठीक है, बस दिन ना मनाओ, हरगिज ना मनाओ दिन, नहीं भाई, दिन मनाओ ताकि अपने मकसद जो है ना उसको रिवाइव कर सको और एक दूसरे को याद दहानी करा सको और आज़ादी की कदर। और हाँ भाई ये बात कि भाई तुम अपने मुल्क को जो है वो बुरा मत समझो, बल्कि तुम्हें जो दिया गया तुम अपनी हरकतों को बुरा समझो, मुल्क को बुरा मत समझो, मुल्क को थोड़ी अल्लाह की नाउज बिल्ला तुम्हारे ऊपर कोई अदाब आया हुआ है, बल्कि अदाब तो तुम्हारे अपनी हरकतों की वजह से तुम्हारे ऊपर आया हुआ है ना। पहरा अच्छा यहाँ पे क्या लिखा है उन्होंने कि हमारे हालात के मुताबिक भी अल्लाह ताला बात हमें पहुंचा देते हैं जी, जिसको कि इल्हाम कहते हैं। अच्छा और हम कहाँ पढ़ रहे थे, तो मगमूम होना वगैरह की बात हो रही थी कि अल्लाह ताला के साथ नबी अलैहिस्सलाम का शेख वाला ताल्लुक था, तो गम को देख करके फिर अल्लाह ताला जो है वो बात पहुंचाते थे कि भाई आपसे पहले भी ये सब हुआ है। तो फरमाते हैं कि मैंने इन काफिरों को चंद रोज मोहलत दी जैसे आज के मुनकरों को मोहलत दे रखी है, फिर मैंने उनको अजाब में पकड़ लिया, तो देखो मेरा अजाब कैसा हुआ। गर्ज कितनी बस्तियां हैं कि जिनको हमने अजाब से हलाक किया, जिनकी ये हालत थी कि वो नाफरमानी करती थी। ठीक है, ये अजाब कैसा हुआ, अजाब आया क्यों आया, ये सारी चीजें कुरान मजीद में और नबी अलैहिस्सलाम की हदीसों के अंदर है। तो जो कुरान मजीद और नबी अलैहिस्सलाम की हदीसों से जुड़ेगा तो उसी को ये सारे रिमाइंडर्स मिलेंगे, और जो नहीं जुड़ेगा, जो अपनी मनमर्जी और अपनी अकल के हिसाब से अपनी जिंदगी गुजारता रहेगा, तो उसको ये रिमाइंडर्स नहीं मिलेंगे। और फिर जाहिर सी बात है जब उसको ये रिमाइंडर्स नहीं मिलेंगे तो वो जो है वो पहले तो होगा गम का शिकार, अगर उसके अंदर कुछ फीलिंग है, अगर उसको कुछ चीजों की यानी एक एहसास है, फिक्र है, तो वो यानी कुछ लोग तो होते हैं ना जो बिल्कुल ही है ना फ्लैट, कोई उनके ऊपर किसी किस्म का कोई मुल्क जो है वो जहन्नुम में जा रहा हो या फलाना शख्स जो है वो उसके साथ जो है वो बड़ी ज्यादती हो गई हो, नो नो मैटर, नो, मैं तो अपने बबल के अंदर जिंदा हूँ और मी माई सेल्फ एंड आई डोंट केयर व्हाट्स गोइंग ऑन इन द वर्ल्ड, ऐसे लोगों की बात नहीं हो रही। जो लोग थोड़ा एहसास महसूस करने वाला दिल रखते हैं, आंखें रखते हैं, देखते हैं, तो उनके ऊपर जब बुरे हालात आ रहे होते हैं, पाकिस्तान के इतने बुरे हालात हैं या दूसरी जगहों के हैं, तो फिर उनके ऊपर गम आता है, ठीक है ना, और जब गम आएगा तो गम बढ़ेगा, बढ़ता है ये, फिर बढ़ते बढ़ते जो है ना वो फ्रस्ट्रेशन का शिकार की शक्ल इख्तियार कर जाता है, ठीक है, या ये डिप्रेशन की शक्ल इख्तियार कर जाता है, ठीक है, और फिर ये चीजें जो है वो मजीद आगे भी बढ़ती हैं और आपकी सेहत भी मुतासर होती है और आपका दिमाग और अकल सब सारी चीजें भी मुतासर होती हैं, हत्ता के दीन भी मुतासर हो जाता है, क्योंकि फ्रस्ट्रेशन में आकर के फिर आप हर एक के ऊपर फिंगर पॉइंटिंग करके जो है ना वो उसको कसूरवार, उसको कसूरवार, उसको कसूरवार, हत्ता के जो अल्लाह के नेक बंदे हैं उनको भी कसूरवार, है ना, उनकी वो क्यों नहीं करते और उन्होंने ऐसे क्यों नहीं किया, और वो भी खराब हो गए सारे के सारे, और वो भी बिगड़ गए सारे के सारे, और इस वजह से जो है ना सारा का सारा मामला बिगड़ा हुआ है। तो ये जब वो हरकत करते हैं तो इसका अपना सिर्फ सेहत खराब नहीं होती, सिर्फ अपना जो है ना वो दिमाग खराब नहीं होता, बल्कि इसका दीन भी खराब हो जाता है इसके बाद, ठीक है। रिमेम्बरेंस, तो फरमाते हैं कि गर्ज कितनी बस्तियां हैं कि जिनको हमने अजाब से हलाक किया, जिनकी ये हालत थी कि वो नाफरमानी करती थी, तो अब उनकी ये कैफियत है कि वो अपनी छतों पर गिरी पड़ी हैं जैसे वीरान है, क्योंकि आदतन अव्वल छत गिरा करती है फिर दीवारें आ पड़ती हैं, ठीक है ना, यानी पहले ऊपर से छत गिरती है और फिर जो है ना वो साइड की दीवारें भी थोड़ी या ज्यादा टूट करके दीवारों के ऊपर गिर पड़ती हैं, ठीक है। तो इस तरह इन बस्तियों में बहुत से बेकार कुएं जो पहले आबाद थे, बहुत से पुख्ता कड़ी चूने के महल जिनके ऊपर कलियां लोगों ने पॉलिश करी हुई थी और चूना लगाया हुआ था उनको, चूना लगाना वैसे कराची में किसी और माने में इस्तेमाल होता है, लेकिन प्लास्टर वगैरह, प्लास्टर और पेंट वगैरह किया होता है, चूने का मतलब यहाँ पे पेंट है, तो कली चूने के महल जो अब शिकस्ता हो गए, ये सब इन बस्तियों के साथ तबाह हुए, बस इसी तरह वक्त मौत पर इस जमाने के लोग भी अजाब में पकड़े जाएंगे, ठीक है, जो अल्लाह ताला ने सेट किया हुआ है वक्त उसी पर पकड़े जाएंगे, उससे पहले नहीं पकड़े जाएंगे। तो क्या ये सुनकर लोग मुल्क में चले फिरे नहीं, ये सुनकर लोग यानी ये लोग जो तो काफिर लोग हैं ये मुल्क में चले फिरे नहीं, मुल्क से मुराद यहाँ पर दुनिया, जिससे उनके दिल ऐसे हो जाएं कि इनसे समझने लगें या उनके कान ऐसे हो जाएं कि उनसे सुनने लगें। बात यह है कि ना समझने वालों की कुछ आंखें अंधी, ना समझने वालों की कुछ आंखें अंधी नहीं हो जाया करती, बल्कि दिल जो सीनों में है वो अंधे हो जाते हैं, यानी जो बात नहीं समझ रहे होते ना ऐसा नहीं है कि वो आंखों से देख नहीं रहे होते आसारे कदीमा को और इन सारी बातों को देख नहीं रहे होते, नहीं देख रहे होते हैं लेकिन असल में इनके दिल अंधे हो चुके होते हैं, ठीक है। और दिल क्यों अंधे होते हैं? जिद, बुग़्ज़, अनानियत रसूल और रसूल वालों की, ऐसे दिल अंधे हो जाते हैं, ठीक है। सिर्फ गुनाह करने से, कभी कोई गुनाह कर लिया, बहुत ज्यादा गुनाह कर लिया, उससे दिल अंधा नहीं होता, ठीक है ना। वो छोटा है तो वो गुनाह कबीरा, जैसे किसी ने जिना किया, किसी ने शराब पी, ठीक है ना, है तो ये गुनाह कबीरा, लेकिन इस गुनाह कबीरा से वो असर नहीं होता इंसान के दिल के ऊपर जो अल्लाह वालों के साथ बुग्ज रखने से होता है, ठीक है। रसूल क्या है? अल्लाह वाले। रसूल के सहाबा कौन है? अल्लाह वाले, ठीक है ना। इनके साथ इन्होंने बुग्ज रखा ना, तो इससे फिर इनके दिल अंधे हो गए। बाकी शराबी, कबाबी और जानी और कातिल, राइट, ये तो अगर अल्लाह वालों से बुग्ज नहीं रखता तो भाई इसको तो कोई मसला ही कोई नहीं, एक दिन तौबा कर ले, सारे के सारे खत्म हो जाएंगे मसला, ठीक है ना। तो फरमाया कि ये लोग नबूवत में शुबा डालने के लिए आपसे अजाब का तकाजा करते हैं और अजाब की जल्दी ना आने से ये दलील पकड़ते हैं कि अजाब आने वाला ही नहीं है, ठीक है। इसी वजह से ना काफिर को, कुफर का जो निजाम है उसको ये बात अच्छी तरीके से पता है ना। को काफिरों ने तो हमारी कुरान, हमारी किताबों को और हमारे कुरान को हमसे कई गुना ज्यादा तफसील के साथ पढ़ा भी है और समझा भी है, माना नहीं है लेकिन पढ़ा भी है और समझा भी है। उनको पता है कि मुसलमान का जो बिल्कुल बेड़ा गर्क करने का तरीका है ना, वो जो है ना, वो सिर्फ उसको मौसीकी में और डांसिंग में मुतला कर देना नहीं है, ये भी बेड़ा गर्क करता है, लेकिन फाइनल नेल इन द कॉफिन जो है ना, बिल्कुल आखिरी कील ठोकना जो है ना, वो क्या होता है कि इनको जो है ना, वो जो नेक लोग हैं, उलमाए कराम हैं, मशायख हैं, उनके बारे में बदगुमान कर दो, उनसे जो है ना, वो इनको मुतनफिर कर दो, उनके बारे में इनके दिल के अंदर बुग़्ज़ और अदावत डाल दो, ठीक है। तो बस दैट विल बी, नो, बस इससे बड़ा ज्यादा हम हमें कुछ करने की जरूरत नहीं है, ठीक है। तो इसी के ऊपर जो है वो अपनी मेहनतों को ये मरकूज कर देते हैं और आज के दौर में सबसे ज्यादा इसके ऊपर जो इनको कामयाबियां भी हासिल हो रही हैं। तो फरमाते हैं कि अदाब का तकाजा करते हैं, हो गया, अच्छा, आपसे अदाब का तकाजा करते हैं, अदाब की जल्दी ना आने से ये दलील पकड़ते हैं कि अदाब आने वाला ही नहीं है। भाई कोई चीज आ नहीं रही तो इसका मतलब ये तो थोड़ी है कि वो कल नहीं आ सकती। भाई एक बंदा जो है वो जैसे आने वाला है, आपने, आपको खबर मिल गई कि वो आने वाला है, तो अब आप कहें कि नहीं वो अभी तक तो नहीं आया, इसका मतलब वो नहीं आने वाला है। भाई अल्लाह के बंदे, आने वाला है, ये कोई थोड़ी कहे कि अभी आएगा, ठीक है। तो उसका ना अभी आना, ये कहां से इस बात की दलील बन गई कि वो कभी भी नहीं आएगा, ठीक है ना। बहुत सिंपल सी बात थी, लेकिन जिसने नहीं माननी होती वो उसी किस्म की बेवकूफियों की बातें करना शुरू कर देता है, नहीं आ रहा उसका मतलब है कभी भी नहीं आएगा। अच्छा, हालांकि अल्लाह ताला कभी अपना वादा खिलाफ नहीं करेंगे, यानी वादे के वक्त जरूर अजाब वाकई होगा, और आपके रब के पास का एक दिन जिसमें अजाब वाकई होगा यानी कयामत के दिन अपने इम्तिदाद या इश्तिदाद में, इम्तिदाद का मतलब लंबा होना और इश्तिदाद का मतलब शदीद होना, सख्त होना, ठीक है। तो अपनी सख्ती में या अपनी प्योर लंबाई में 1,000 साल के बराबर है, तुम लोगों के शुमार के मुताबिक, ठीक है। यानी दुनिया में जो आपका 1 साल होता है ना, 365 डेज, और एक दिन होता है 24 आवर्स का, तो उस हिसाब से फिर 1,000 साल का मुताबिक होता है। तो ये बड़े बेवकूफ हैं कि ऐसी मुसीबत का तकादा करते हैं, उसमें उजरत करते हैं कि वो मुसीबत हमारे ऊपर क्यों नहीं लेकर के आते। और जवाब मस्कूर का खुलासा फिर सुन लो कि बहुत सी बस्तियां ऐसी हैं, यानी अल्लाह ताला रिपीट कर रहे हैं इस वाली बात को, हुआ का ये मिन करियतें, कि बहुत सी बस्तियां ऐसी हैं जिनको मैंने मोहलत दी थी और वो नाफरमानी करती थी, फिर मैंने उनको अजाब में पकड़ लिया और सबको मेरी ही तरफ लौटना होगा, उस वक्त पूरी सजा मिलेगी, इलैयल मसीर, ठीक है। पूरी सजा तो लौटने के बाद मिलेगी, उसी तरह पूरा इनाम भी जो है ना, वो लौटने के बाद ही मिलेगा। और आप ये भी कह दीजिए कि ए लोगों, मैं तो तुम्हारे लिए एक साफ डराने वाला हूं, अजाब वाकई करने ना करने में मेरा दखल नहीं है, मेरा काम है डराना जिसके अल्लाह ताला ने मुझे सुपुर्द करके यहाँ पे भेजा हुआ है, ना मैंने इसका दावा किया है कि मैं अजाब दूंगा, ठीक نبی نے عذاب نہیں دینا تو آج کے کسی ولی نے کہاں سے عذاب دینا, یا کسی عالم نے, کسی مفتی نے کوئی تھوڑی عذاب دینا ہے. عذاب تو اللہ نے دینا ہے. مفتی تو صرف بتاتا ہے کہ بھی یہ والا عمل جو ہے نا وہ اللہ کے قرآن میں عذاب کا موجب بنتا ہے اللہ کے قرآن کے مطابق, اور یہ والا عمل جو ہے نا وہ اللہ کے ثواب کا موجب بنتا ہے. یہ کام ہے علماء کا بتانا, بتانے کا یہ کام ہے, اور نبی کا بھی یہی کام تھا بتانے کا. عذاب تو ہر ایک بندے کو, بڑا بندہ ہو, چھوٹا بندہ ہو, بادشاہ ہو, فقیر ہو, ہر ایک کا عذاب اللہ تعالیٰ نے اپنے ہاتھ میں رکھا ہوا ہے, اور وہ فرشتوں کے ذریعے سے اللہ تعالیٰ کروائیں گے. تو جو لوگ اس ڈر کو سن کر ایمان لے آئے اور اچھے کام کرنے لگے, ان کے لیے مغفرت اور عزت کی روزی یعنی جنت ہے, اور جو لوگ ہماری آیتوں کے متعلق ان کے انکار اور ابطال کی کوشش کرتے رہتے ہیں, یعنی معاجزین اس کوشش میں لگے رہتے ہیں کہ ان کو کسی طریقے سے نا ان کو باطل قرار دیا جائے, تو نبی کو اور اہل ایمان کو ہرانے یعنی عاجز کرنے کے لیے ایسے لوگ دوزخ میں رہنے والے اصحاب الجحیم ہیں. ٹھیک ہے, تو الحمدللہ خلاصہ تفسیر تک تو مکمل ہو گیا. اچھی کلاس میں کسی کو کوئی سوال پوچھنا ہے تو آپ لکھ کے پوچھ لیجئے, ورنہ پھر ٹائم بھی ختم ہو گیا تو کلاس ہم بند کریں گے. چلیں, وآخر دعوانا الحمد للہ رب العالمین, اللہم صلی اللہ علیہ وسلم.